والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد. وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين. قال الله تعالى في كتابه الكريم: بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود به دیگه محمد و آل محمد.
اللهم
صل على محمد و آل محمد. خدا نمتار کا انتہائی شکر ہے، انتہائی احسان ہے پروردگار عالم کا. خدا نمتار نے ہم سب کو دین کی سعادت نصیب فرمائی ہے، قرآن نبی و خدا اہل بیت اطہار علیہ السلام کی محبت نصیب فرمائی ہے. اللہ کا شکر ہے کہ اس نے زندگی میں ایک بار پھر سید الشہداء کی عزاداری میں شرکت کا موقع نصیب کیا. یقیناً آپ کے اور ہمارے کچھ دوست، اعزاء، اقرباء، بزرگ ایسے ہوں گے جو پچھلے سال اس محفل میں یہاں پر رہے ہوں گے یا پوری دنیا میں فرش عزا پر پچھلے سال ہوں گے اور اب وہ دنیا میں نہیں رہے. خدا نہ کرے، نعوذ باللہ، ایسا بھی ممکن ہے کہ پچھلے سال تک کسی کو سعادت ملتی تھی، اس سال یہ سعادت نعوذ باللہ تعالی اسے نہیں مل پائی. یہ خدا کا لطف نہیں ہے کہ اس نے ہمیں ایک بار پھر موقع نصیب کر دیا کہ ہم سید الشہداء کی عزاداری میں شرکت کریں، اس عظیم الشان ثواب کا حصہ بنے، اس عظیم الشان عمل کا حصہ بنے جس کی تاکید نبی خدا امیر المومنین، بی بی ام الائمہ، تمام ائمہ اطہار علیہ السلام، در حقیقت تمام انبیاء نے کی. اللہ کی دیوی اس نعمت کا شکر بجا لانے کے لیے خدا کا وعدہ ہے کہ شکر بجا لانے پر نعمتوں کو بڑھا دیتا ہے. ہم چاہتے ہیں کہ ہماری اس عزاداری میں شرکت کو خدا نہ صرف قبول فرمائے بلکہ ہماری سعادتوں کو بڑھا دے، ہماری شرکت کے انداز کو بڑھا دے، ہماری شرکت کے ثواب کو بڑھا دے، ہمارے شریک ہونے کے اثر کو بڑھا دے. نہ صرف ہماری نسلوں میں رکھے بلکہ قیامت تک ہماری تمام نسلوں کو سید الشہداء کی عزاداری میں، اہل بیت کی محبت میں شامل ہونے کی سعادت نصیب فرما دے. یہ دعا میں آپ سے سوال کروں گا، یہ دعا اہم دعا ہے یا نہیں؟ یہ ہماری زندگی کی بنیاد ہے، یہ ہماری زندگی کا، زندہ ہونے کا مقصد ہے. اس سے بڑھ کر دعا کیا ہو سکتی ہے؟ خدا ہمیں سعادت دے، انشاءاللہ ہماری نسلوں کو سعادت دے. تو ایسی ایک دعا آپ قبول کروانا چاہتے ہوں گے یقیناً، اور اگر آپ دعا قبول کروانا چاہتے ہیں تو خدا تو دینے کے لیے تیار بیٹھا ہے، لینے والے چاہیے. میں اور آپ مانگیں یا نہیں مانگیں، وہ سخی ہے یا نہیں ہے؟ وہ تو سخی ہے. مانگیں یا نہیں مانگیں، وہ مجیب ہے یا نہیں ہے؟ وہ تو مجیب ہے. تو بھائی وہ سخی بھی ہے، مجیب بھی ہے، رحمان بھی ہے، رحیم بھی ہے، سب کچھ ہے. تو کسی کے حق میں دعا قبول ہوتی ہے، کسی کے حق میں قبول نہیں ہوتی، تو غلطی کس کی ہے؟ بھائی مانگنے والے کی غلطی ہے. مانگنے والا اگر صحیح سے مانگ لے تو وہ تو ساری صفتوں کو کمال میں لے کے بیٹھا ہوا ہے دینے کے لیے. تو عزیزان محترم، ہم نے ایک دعا آپ کی خدمت میں عرض کی ہے، آپ نے قبول کیا ہے کہ دعا انتہائی اہم دعا ہے. इस दुआ को सिर्फ कमी क्या रह गई है कि मांगने वाले हों, तरीक़े से मांग लें, और मेरे पास सिर्फ़ एक ही तरीक़ा है मंगवाने का अल्लाह के सामने। हमारे पास रिवायतें मौजूद हैं, रिवायतें मौजूद हैं कि कहा कि भाई अगर तुम्हें दुआ पूरी करवानी है तो पहले खुदा की हम्द करो, नबी के ऊपर दुरूद भेजो, अपने वालदैन की मग़फ़िरत को तलब करो, अपनी दुआ करो, तमाम मोमिनीन के लिए वही दुआ करो, दुरूद भेजो और खुदा इंशाअल्लाह इसे कबूल करेगा। मैं आपसे एक बार फिर दरख्वास्त करूँगा, मिलकर पूरे सिद्क दिल के साथ, पूरी तवज्जो के साथ दुरूद भेजें मोहम्मद वाले मोहम्मद पर। क्योंकि अभी जैसा कि हमें बताया गया है, माह मुहर्रम का चांद आज की रात नज़र नहीं आया। मैंने इस चंद मिनट की मजलिस के लिए उनवान तो तब्दील नहीं करवाया, जो हमारा उनवान रहेगा उसका ताल्लुक सकाफत से है, कल्चर से है, कि कुछ हमारा इस्लामिक कल्चर है और कुछ हमारा लोकल कल्चर है, तो इनका इंटरेक्शन क्या है, इनका तआमुल क्या है, अमल रद्द अमल इनका क्या है, इसको कैसे देखना चाहिए, ये मेरा असली मौजू है। मैं इसके ऊपर इंशाअल्लाह आपकी खिदमत में आराइज पेश करूँगा, लेकिन ये मजलिस चूँकि एक लिहाज से उस अदद से ज़्यादा है, तो मैं इस मौके से फ़ायदा उठाकर एक बहुत अहम बात आपकी खिदमत में अर्ज़ करना चाहता हूँ। ये अगर मजलिस आज की ना भी होती तो मैं अगले दिनों में इस ये पॉइंट ज़रूर कहता आपकी खिदमत में, और उसका ताल्लुक दुरूद भेजने से है। मुझे अपने तजर्बे से और उससे बढ़कर असाध्या की रहनुमाई से, उससे बढ़कर अहले बैत की रिवायात से, कुरान करीम के अंदाज से एक बात समझ में आई है, वो ये कि अगर तरीक़े से अंजाम पाए तो दुरूद से बढ़कर कोई इबादत है ही नहीं। अगर तरीक़े से अंजाम पाए, दुरूद से बढ़कर कोई इबादत नहीं। हमारे पास ये जो औरफा हैं, इन औरफा के सिलसिलों में जो बहुत नामी गरामी आरिफ रहे, तकरीबन 2009 में उनका इंतकाल हुआ, आज से 12 साल पहले, वो आयतुल्ला तकी बहजत आदल्लाहु मकामहु शरीफ थे। आप सब जानते हैं, उनके नाम से जानते वाकिफ हैं, थोड़ा बहुत आपने उनके मानवी मकामात को भी समझा होगा, सुना होगा। तो उनके एक शागिर्द थे आयतुल्लाह मिसबाह यजदी, उनका नाम भी तकी था, मोहम्मद तकी मिसबाह यजदी, जहाँ तक मुझे पूरा इराम याद आ रहा है। तो वो आयतुल्लाह बहजत के शागिर्द थे, वो ये कहते थे कि हमने अपने असाध्या से जो कुछ सुना है, तो वो कहते थे कि हमने दुरूद से बढ़कर कोई इबादत नहीं पाई है, इससे बढ़कर कोई इबादत हमने नहीं पाई है। अब ज़रा तसव्वुर कीजिए, हम जिन लोगों का जिक्र कर रहे हैं, इन्होंने जिंदगियां इबादतों में गुजार दी हैं। आयतुल्लाह बहजत का क्या मकाम था, कभी मौका हुआ तो मैं आपकी खिदमत में अर्ज़ करूँगा। इबादतों में कैसे थे वो अल्लाह जानता है, मैं आपकी खिदमत में अर्ज़ करूँगा कभी। वो कहते हैं कि हमने इससे बढ़कर इबादत नहीं कभी पाई, दुरूद तो हम भी पढ़ रहे हैं, तो जो दुरूद का असर होना चाहिए हमारे ऊपर, अगर हम उस असर को बढ़ाना चाहते हैं तो हमें क्या करना चाहिए। लफ्ज़ तो बिल्कुल सही है, जो आप पढ़ रहे हैं यही दुरूद है, जो हम पढ़ रहे हैं यही दुरूद है, सिर्फ एक मुश्किल है, शायद हम उस तरह तवज्जो से नहीं पढ़ रहे, शायद उसके पीछे जो सोच होनी चाहिए उसकी हमें कमी है। अच्छा, ये सोच ही इबादत की, अरबी में लफ्ज इस्तेमाल हुआ है मुखुल इबादा, मुख ब्रेन, इबादत का असली ब्रेन उसकी फिक्र है। अच्छा, इसका मतलब क्या है, इसका मतलब ये है कि अगर कोई शख्स इबादत को सोचे समझे बगैर करे तो वो एक ऐसे हेल्दी और फिट आदमी की तरह है जिसकी बॉडी दुनिया की बेहतरीन बॉडी है, मगज नहीं है। भाई किसी की दुनिया में इंसान की बॉडी बेहतरीन बॉडी हो, फिट, एब्सोल्युटली फिट, मगज ना हो, कितना करामत होगा वो आदमी? कुछ भी नहीं। सिर्फ बॉडी का क्या करना है? अगर दिमाग ही नहीं है उसके अंदर, तो अगर मैंने कोई ऐसी इबादत की जो दुनिया की बेहतरीन इबादत थी, और मेरी मिसाल में दुनिया का बेहतरीन जिस्म मेरे पास है लेकिन उसमें दिमाग नहीं है, तो वो आदमी यूज़फुल होगा सोसाइटी के लिए? नहीं, वो यूज़फुल नहीं होगा। तो वो इबादत मेरे लिए यूज़फुल हो जाएगी? नहीं, ये मुश्किल आएगी फिर। अब एक लुत्फ़ करम है खुदा का, वो ये कि हमारे हाथ में इबादत है, एक मुश्किल है जो हमें सही करनी है या बेहतर करनी है, वो क्या है? सोच नहीं। क्या निशानी है इस बात की कि भाई सोच नहीं है? मैं बहुत दफ़ा लोगों से कहता हूँ दुरूद भेजें, लोग दुरूद भेजते हैं सोचे समझे बगैर कि क्या कर रहे हैं। अब ये मुझे समझ में आना शुरू हुआ कि नहीं, ये तो मामला सही नहीं हुआ, इसमें कुछ तब्दीली लानी पड़ेगी। अब वो क्या तब्दीली लानी है? अल्फाज को तो तब्दील नहीं करना है, तो बिल्कुल सही अल्फाज हैं, तो हमने तरीक़ेकार के ऊपर थोड़ा सा गौर किया। अब वो तरीक़ा मैं आपकी खिदमत में अर्ज़ करूँगा। जितना भी आप अपने जहन को जमा कर सकते हैं, जमा करके दुरूद भेजें नबी औलाद नबी के ऊपर, सबसे पहले तो मैंने सोचा कि दुरूद पढ़ते वक्त सोचना क्या है, तो जो अल्फाज आ रहे हैं उन्हीं को सोचिए। आपने सबसे पहले क्या कहा है? अल्लाहुम्मा। ये अल्लाहुम्मा बहुत इबारतों में आता है, दुआओं में आता है। क्या मतलब अल्लाहुम्मा का? अल्लाहुम्मा का मतलब होता है या अल्लाह। अरबी में इसको निदा कहते हैं, पुकारना। तो कभी कहते हैं या अल्लाह, या अल्लाह की जगह क्या कह सकते हैं? अल्लाहुम्मा। बहुत सारी दुआओं में आता है अल्लाहुम्मा इन्नी अस्अलुका, कितना आता है? ए अल्लाह मैं तुझसे सवाल कर रहा हूँ। अल्लाहुम्मा रज़ुक़ना, खुदाया तू हमें रिस्क में दे दे। अल्लाहुम्मा का मतलब क्या है? या अल्लाह। तो सबसे पहले दुरूद पढ़ते वक्त किस पे तवज्जो दें? खुदा नमताल के ऊपर। अल्लाहुम्मा सल्ली अला नबी, खुदा का नाम है। ए खुदाया अपनी दुरूद बेपायान, ऐसी दुरूद जिसकी कोई इंतहा ना हो, नाजिल फरमा। किस पर? नबी की ज़ाती ग्रामी के ऊपर। दूसरा पॉइंट क्या सोच रहा है? नबी। और तीसरा, और उनकी आल पर। तो तीसरा पॉइंट क्या सोचें? उनकी आल को सोचें। कितनी देर में ये सोचना है? जितनी देर में दुरूद पढ़ना है। अब इंसाफ से बताइएगा, हम लोग दुरूद पढ़ते वक्त सोचते हैं क्या? अब अगर इस इबादत में मुख नहीं है तो उसका असर कैसे होगा भाई? अब देखिए, आज की रात हमें नसीब हो गई है जो हमारी तैयारी की रात है, तो मैं जो तैयारी कर रहा हूँ वो किस बात की कर रहा हूँ? ये कि भाई दुरूद सही हो जाए। तो कम वक्त में ये मजलिस पूरी होनी है, एक ही पॉइंट काफ़ी है, दुरूद सही करें। क्या सही करें? अल्फाज वही हैं, तवज्जो सही होनी चाहिए, अल्लाह पे तवज्जो दें, नबी पे तवज्जो दें, औलाद नबी के ऊपर तवज्जो दें। अब एक सवाल, मैं कौन होता हूँ कि नबी पर दुरूद भेजूँ? मेरी हैसियत क्या है? भाई एक अरे गरीब आदमी खड़ा है, एक अमीर आदमी खड़ा है, और एक अमीर आदमी कहता है मैं तुम्हें कुछ देना चाहता हूँ, बात चलो बनती है, गरचे असल में तो वो भी नहीं दे सकता है, असल में देने वाला तो खुदा ही है। लेकिन अगर वो ये कहे मैं तुम्हें देना चाहता हूँ, चलो बात बनती है। अब एक इंतहाई पसमानदा हमारा जैसा, एक इंतहाई बुलंद मर्तबा नबी का जैसा, औलाद नबी जैसा, और हम क्या कह रहे हैं? खुदाया तू उन पर दुरूद भेज। भाई तू है कौन? मैं है हूं कौन? جو میں خدا سے کہوں کہ خدایا تو ان پر درود بھیج، میری حیثیت کیا ہے؟ تو یہ میں کیا کر رہا ہوں بھائی؟ یہ میں ان پہ درود نہیں بھیجوا رہا ہوں، ان پہ درود بھیجوانے کا کہہ کر اپنے اوپر رحمت برسا رہا ہوں، یہ ان کے اوپر درود میرے بھیجنے سے ان میں کیا اضافہ ہوگا؟ میری تو سانس سانس ان کے سامنے فقیروں کی طرح کھڑی ہوئی ہے، سانس لینے کے لیے ان کا محتاج ہو رہا ہوں، میں کیا ان کے اوپر درود بھیجواؤں گا؟ یہ میں درود بھیجواتا ہوں خدا سے کہنے کے لیے کہ خدایا نبی تیرے محبوب ہے نا، آل نبی تیرے محبوب ہے نا، میں بھی ان کا چاہنے والا ہوں، بس یہ کہنے کے لیے، بس میں ان کے اوپر کچھ اضافہ نہیں کر رہا ہوں، یہ میں اپنے اوپر اضافہ کر رہا ہوں۔ اب آپ جتنا سوچ کے پڑھیں گے اتنا آپ میں اضافہ ہوگا، اور جتنا بے سوچے پڑھیں گے یہ تو لکھ لیا جائے گا کہ نبی اولاد نبی کے ساتھ اس کا کوئی تعلق ہے، اضافہ نہیں ہوگا کیونکہ مانگا ہی نہیں۔ ہاں یہ اناؤنسمنٹ کرنا کیا بیکار ہو جائے گا نعوذ باللہ تعالیٰ؟ نہیں، ہم بیکار نہیں ہوگا، فرشتے اتنا لکھ لیں گے کہ اس کا نبی اولاد نبی سے کوئی تعلق ہے، کیوں؟ دوسرے وہ بھی نہیں بھیج رہے، کم سے کم یہ تو بھیج رہا ہے۔ لیکن اگر آپ کو اپنے اندر کوئی اضافہ چاہیے، ان کے نام پہ سعادت چاہیے، تو سوچ سمجھ کے پڑھیں۔ اب میں نے اس کا ایک طریقہ نکالا، ہماری مشکلات میں سے ایک مشکل، اچھائیوں میں سے ایک مشکل، دونوں، وہ ہے ہماری عادت بن جانا، ہمیں چیزوں کی عادت پڑ جاتی ہے، بڑے بڑے مشکل کام عادت کے نام پہ آسان ہو جاتے ہیں، لیکن ایک مشکل آ جاتی ہے، یہ جو عادت ہوتی ہے یہ فکر نکال دیتی ہے۔ ایک انسان عادت کے نام پہ کوئی کرنے لگے نا تو پھر فکر نکل جاتی ہے اس میں سے۔ اب درود ہماری عادت بن چکا ہے الحمدللہ رب العالمین، ایک مشکل آ گئی، فکر نکل گئی۔ اب میں اس کا طریقہ کار یہ رکھا ہے کہ میں نے اپنے آپ سے کہا کہ بھائی میں جب بھی درود بھیجوں گا میں اللہ کے سامنے دعا کے لیے ہاتھ پھیلاؤں گا، تاکہ مجھے یہ یاد آ جائے کہ بھائی یہ دعا ہے، یہ دعا مانگ رہے ہیں آپ، میں نے اپنے لیے طے کیا۔ اب بعض جگہ ہوتا ہے ہم ایسی جگہ پہ ہوتے ہیں جہاں پہ یوں کر کے ہاتھ نہیں پھیلا سکتے، تو تھوڑا سا یوں کر کے پھیلا دیتے ہیں، بعض جگہ کچھ نہیں کر پاتے تو اللہ کے سامنے یوں نگاہ اٹھا کے دیکھتے ہیں، خدا لطف کر دے دعا مانگنے آئے۔ تو میں سوچا کچھ نہ کچھ ایسا کام کروں جس سے مجھے یہ سمجھ میں آئے کہ میں دعا مانگنے بیٹھا ہوں۔ تو میں آپ سے بھی یہی عرض کروں گا کہ پہلی بات تو یہ کہ درود پڑھتے وقت سوچیں ضرور کہ آپ اللہ سے خطاب کر رہے ہیں، نبی اور ان کی آل پر درود میں کہنا ہے، اور دوسری بات یہ کہ کوئی نہ کوئی جیسچر، کوئی ہاتھ پھیلائیں، کوئی اللہ کی طرف دیکھیں، اپنے دل کو کچھ جھکائیں، سر کو جھکائیں، کچھ کریں تاکہ یہ یاد آ جائے کہ بھائی ہم یہ دعا مانگ رہے ہیں، اور یہ درود پھر بہت نورانیت لائے گا، بہت برکتیں لائے گا انشاءاللہ تعالی۔ اور یہ میں آپ کے اوپر انویسٹمنٹ کر رہا ہوں در حقیقت، اگر آپ نے ہماری اس بات سے کوئی فائدہ اٹھایا تو آپ زندگی میں جب بھی درود بھیجیں گے آپ کو تو ثواب ملے گا ہی ملے گا، آپ کے والدین کو ثواب ملے گا، اس حقیر کے نام پر بھی چار چکچونیاں آ جائیں گی، کوئی نہ کوئی سکہ یہاں بھی آ ہی جائے گا انشاءاللہ۔ اللہ آپ کی صحت و سلامتی میں اضافہ فرمائے، انشاءاللہ آپ کی سعادتوں میں اضافہ فرمائے، حب اہل بیت میں اضافہ فرمائے، مل کر درود بھیجیں محمد و آل محمد۔ اللہ صلی اللہ علیہ وسلم، ہم سب محتاج ہیں اہل بیت اطہارہ علیہ السلام، اس میں کوئی مبالغہ نہیں، اس میں کوئی تکلف نہیں، ہم لوگ ان کے در کے محتاج ہیں، ہمارا یہاں تک پہنچنا، ان کا یہ اجازت دینا کہ ہم یہاں تک آ جائیں، یہ بڑی بات ہے، ہم محتاج ہیں۔ آج شاید چار لوگوں کو سمجھ میں نہ آئے کہ ہم سب نے مرنا ہے یا نہیں مرنا ہے، یہ دنیا ظاہر میں کچھ اور ہے، باطن میں کچھ اور ہے۔ ظاہر میں یہاں کچھ اور لوگ حاکم ہیں، باطن میں کوئی اور حاکم ہے۔ حکومت خاندان نبی کی ہے، اس کو تسلیم کر لیں۔ اور چند جملے ذکر کروں گا اس عظیم الشان ہستی کے لیے جن کے نام پہ ہر معصوم نے گریہ کیا۔ اللہ سلام اللہ علیہ۔ نہیں معلوم کیا راز ہے، جب بی بی تشریف لاتی تھیں اللہ کے نبی اصحاب کے درمیان بیٹھے ہوتے تھے، جب تشریف لاتی تھیں تو نبی خدا کھڑے ہو جایا کرتے تھے۔ کیا اللہ کے نبی نے باپ سے کہا ہے کہ بیٹی کے احترام میں کھڑا ہو؟ نہیں، عام بیٹیوں کے احترام میں کھڑے ہونے کو نہیں کہا خدا، لیکن نبی خدا بی بی کے احترام میں کھڑے ہو جایا کرتے تھے۔ روایات بہت عجیب ہیں ہمارے پاس، کہیں بھی فرمایا اور قطعاً فرمایا، تشیع تسنن تمام فرق اسلامیہ کے پاس فرمایا یہ میرے جگر کا ٹکڑا ہے، فاطمہ تو بزعتم منی، میرے جگر کا ٹکڑا، قرۃ عینی، یہ میری آنکھوں کی ٹھنڈک ہے۔ اللہ ایک جگہ فرمایا ام ابیہا، اپنے باپ کا ایسا خیال کرتی ہے جیسے ماں ہو۔ ام ابیہا، ایک موقع پر بڑی عجیب روایت آئی ہمارے پاس، اور میں بس وہی روایت عرض کر کے اختتام کروں گا۔ روایت میں آیا کہ محشر کا دن ہوگا، تمام خلائق موجود ہوں گے، آدم سے لے کر خاتم تک جتنے لوگ خلق ہوئے سب میدان حشر میں کھڑے ہوں گے، سب اپنی اپنی پریشانیوں کو لیے کھڑے ہیں، پر مصائب کو مشکلات کو لے کر کھڑے ہیں۔ تو روایت میں لکھا ہے انبیاء بھی موجود ہوں گے، آئمہ، اولیاء، اوصیاء سب موجود ہوں گے۔ ایک موقع پر منادی ندا دے گا، اے اہل محشر نظروں کو جھکاؤ کہ سیدہ طاہرہ تشریف لا۔ روایت کہتی ہے اتنی عظمت ہوگی سیدہ طاہرہ سلام اللہ علیہا کی، اتنی عظمت ہوگی کہ میدان حشر میں کھڑا ہر شخص کہے گا کاش یہ میری شفاعت کرا دے، کاش یہ میری شفاعت کرا دے۔ ہر شخص بیتاب ہوگا کہ اگر ان کی شفاعت مل گئی تو میرا معاملہ ختم، آسان ہو گیا۔ اس موقع پر جب بی بی تشریف لائیں گی، ایسی عجیب روایت ہے ہمارے پاس، بچپن سے میں اور آپ سنتے آ رہے ہیں، لیکن یہ روایت بڑی عجیب روایت۔ روایت کہتی ہے جب بی بی تشریف لائیں گی تو خون آلود ایک کرتا ان کے پاس ہوگا، ایک کرتا ان کے ہاتھ میں ہوگا، اور خدا وند متعال کے سامنے گویا سید الشہداء کی شہادت کے وقت کا وہ لباس پیش کر کے فرمائیں گی، اے خدا میرا بیٹا مظلوم ہے۔ گویا بی بی علی اصغر کی شہادت کو یاد کروا کے کہے گی بے ای ذنب قتل، یہ چھ ماہ کا کس جرم میں مارا گیا۔ اس موقع پر عرش سے گویا ندا آئے گی کہ اے سیدہ آپ کے پاس سب سے وسیع شفاعت ہے، جس کو شفاعت کروانا چاہیں آپ کروا سکتی۔ آئی جو روایتیں بڑی عجیب ہیں، روایتوں میں فرمایا کہ سیدہ فرمائیں گی کہ اے خدایا جو بھی میرے حسین کا چاہنے والا ہے تو بھی میرے حسین کا چاہنے والا. اے تو آج ہی روایت دیکھ رہا تھا مولا آٹھویں امام کی روایت, کہا اگر کسی نے ہمارے جد امجد کی غم میں اتنے آنسو بہائے کہ چہرے پر جاری ہو گئے, یقیناً جنت میں داخل ہوگا. اللہ تیرا شکر ہے پروردگار, تو نے امام حسین کی عزا میں آنے کا موقع دے دیا, خدا تیرا شکر ہے. بسمک العظیم العظم العز الجل الاکرم یا اللہ 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 یا اللہ. خداوندہ تجھ واسطہ نبی اولاد نبی کا اس قلیل کو اپنی بارگاہ میں قبول فرما. پروردگار تجھ واسطہ نبی اولاد نبی کا میدان حشر میں آخرت کے ہر مرحلے میں بی بی سیدہ کی شفاعت نصیب فرما. اے خدایا تجھ واسطہ نبی اولاد نبی کا سید الشہداء کے پرچم اعضا بلند کرنے والے دنیا میں جہاں کہیں بھی ہیں ان کی جان مال عزت آبرو اس سعادت میں اضافہ فرما. اے پاک پروردگار ان کے وارث کے ظہور میں تعجیل فرما, ہمیں ان کی نصرت کی سعادت نصیب فرما, اس راہ میں شہادت نصیب فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم بجاه نبيك وعترته الطاهرين.